नमस्कार, समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। आज हामी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयास, त्यसमा पनि संक्रमितहरूको उपचारको व्यवस्थाका सम्बन्धमा कुराकानी गर्छौं। हालसम्म नेपालमा 36,911 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि 1,000 नागेको छ। संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा रहेका छन्। अर्कोतर्फ नेपालीहरूको ठूलो चाड़पर्व दशैं सकिएको छ। केही दिनभित्रै तिहार र त्यसपछि छठ पर्व शुरू हुँदैछ। चाड़पर्वमा मानिसहरूको धेरै आवजावतका कारण संक्रमण अझै बढ़ने जनस्वास्थ्यविदहरूले बताउँदै आएका छन्। अर्कोतर्फ कोरोना उपचारमा सरकारले जति गर्न पर्ने हो सो अनुसार नभएको टिप्पणी पनि गर्ने गरिएको छ। आज हामी यिनै विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ प्रवक्ताज्यू कार्यक्रममा। हजुर, अब सबैभन्दा पहिले त यहाँहरूले नियमित गर्दै आउनु भएको, दशैं अघिसम्म नियमित हुँदै आएको मीडिया ब्रिफिङ अहिले हप्तामा दुई दिन मात्र शुरू गर्नु भएको छ, दुई दिन मात्र गर्नु भएको छ। अब यसबाट चाहिँ आम नागरिकले अलिकति सुसूचित हुने अधिकार अलिबाट अलिकति वञ्चित हुनु परेको हो कि भन्ने गुनासो पनि आउने गरेको छ कि भन्नुहुन्छ यहाँ?
यस्तो छ, पहिला जुन बेला COVID-19 सुरु भएको थियो त्यो बेला हामीले डेली ब्रिफिङ गर्दै आएका थियौँ होइन, र अहिले पनि हाम्रो इन्फर्मेसनहरू डेली नै हामीले सेयर गरिरहेका छौँ। मात्रै बोल्ने कुरा चाहिँ मात्र हप्तामा दुई दिन भएको हो होइन, हाम्रो ट्विटरमा, हाम्रो फेसबुकमा, हाम्रो वेबसाइटमा अनि हाम्रो स्वास्थ्य एप्लिकेसनमा सबैमा हामीले चाहिँ हाम्रो डेली अपडेट हामीले राख्ने गरेका छौँ। हरेक दिन बेलुका 4:30 बजे अपडेट हुन्छ र स्टुडियोमा गएर टेलिभिजनमा बोल्ने कुरा मात्रै हप्ताको दुई दिन गरिएको हो। अब यसमा दुईटा कुरा हुन्छ, एउटा हाम्रो समयको अरू कामको चापको कुरा पनि र अरू त्यसको महत्व पनि, दुवै कुरालाई चाहिँ ध्यानमा दिएर सातै दिन चाहिँ अपडेट गर्ने, अपलोड गर्ने, हप्तामा दुई दिन चाहिँ इस्युजहरू छन् भने इस्युजहरूको बारेमा पनि छलफल गर्ने र चाहिँ डेटा पनि दिने हिसाबले गरिएको
हो। अब योसँगै यहाँहरूले सार्वजनिक गर्नुभएको जुन तथ्याङ्क छ, अब अहिलेसम्म सक्रिय संक्रमित 36,911 पुगेका छन्, अब 1,000 भन्दा बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने विभिन्न तथ्याङ्कहरू यहाँहरूले सार्वजनिक गर्नुहुन्छ, यो पछिल्लो तथ्याङ्कले चाहिँ नेपालमा के देखाउँछ?
यसबाट के देखिन्छ भने यो मान्छेहरूको संक्रमण हुनु नराम्रो कुरा हो होइन, इन्फेक्सन हुनु नराम्रो कुरा हो। एकजना मान्छेलाई पनि नभइदिएको भए कति राम्रो हुन्थ्यो, तर अब अहिले चाहिँ 36,000 भन्दा बढी सक्रिय संक्रमित हुनुहुन्छ र आजभन्दा 10-12 दिन अगाडि यो संख्या 46,000 थियो होइन, त्यसो भएर सक्रिय संक्रमितको संख्या 10,000 घटेको छ र यो चाहिँ अलि पोजिटिभ चिन्ह हो, यो सिग्नल हो। र अर्को कुरा जुन डेथको कुरा गर्नुभएको छ, मान्छेको मृत्यु हुनु भनेको दुःखद कुरा हो, एकजनाको पनि मृत्यु नभइदिए कति राम्रो हुन्थ्यो होइन, तर त्यसो भन्दा भन्दै पनि यो निधनहरू, यो संक्रमणहरू हामी आफ्नै कारणले भइरहेको छ र मान्छेहरूलाई यो COVID-19 विज्ञानको बारेमा हामीले धेरै पटक हामीले जानकारी गराएका छौँ, तर पनि कति मान्छेहरू यसमा अहिले पनि हेल्थ चेकराई गरिरहनु भएको छ। दुईटा कारणले हुनसक्छ, एउटा चाहिँ ज्ञानको कमीले हुनसक्छ, जुन कुरा हामीले भन्दै जानुपर्छ, बताउँदै जानुपर्छ, सिकाउँदै जानुपर्छ। अर्को कुरा चाहिँ हेल्थ चेकराई पनि हुनसक्छ र हेल्थ चेकराई गर्नेहरूलाई पनि म के भन्न चाहन्छु भने यो COVID-19 भनेको, कोरोना भाइरसको यो रोग संसारभरिको लागि यो नयाँ रोग हो, यो आएको पोहोर सालको जनवरीदेखि मात्र हो होइन, एक वर्ष पनि पुगेको छैन। हामीलाई ट्युबरकुलोसिस, मलेरिया यस्ता रोगको सयौं वर्षको हामीसँग इतिहास छ, तर कोरोना भाइरसको त एक वर्षको पनि छैन। त्यसो भएर यो कुरा चाहिँ मान्छेहरूले बुझिसक्नु भएको छैन। अर्को कुरा, कोरोना भाइरस भनेको यस्तो खालको रोग हो, यो एकदमै धेरै सरुवा छ, एकबाट अर्कोमा सर्ने होइन। खास गरी जसले मास्क लगाउँदैनन्, जसले दूरी काम गर्दैनन्, जसले राम्रोसँग हात धुँदैनन्, भिडमा जान्छन्, हेल्थ चेकराई गर्छन्, ती मान्छेहरूलाई धेरै हुन्छ। पछुवारेर बस्दा बस्दै पनि हुन्छ, तर पनि पछुवारेमा नबसेर धेरैलाई हुन्छ, र स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ यो, किन बिरामीबाट सर्छ। यो कुरा थाहा पाउँदा पाउँदै होइन, रोग लाग्यो भने मान्छे मर्ने, 1000 भन्दा बढीको त मृत्यु नै भइसक्यो, यत्तिका धेरै मान्छे संक्रमित भए। नेपाल जस्तो एउटा चाहिँ कम आय भएको देशमा अहिले झन्डै चाहिँ 170,000 जस्तो टेस्टहरू चाहिँ पोजिटिभ आइसक्यो, 17-18 लाख टेस्ट हामीले गरिसक्यौँ होइन। साधन स्रोत एकदमै धेरै यसमा चाहिँ खर्च भएको छ, जुन के अरे लिमिटेड हाम्रो साधन स्रोत, अरू कुरामा खर्च गर्नुपर्ने, अरू कुरामा लगानी गर्नुपर्ने, अहिले सबै कोरोना भाइरसमा गइरहेछ। त्यसो भएको भएर यसलाई चाहिँ मान्छेहरूले बुझ्नमा चाहिँ अलि कठिनाई भएको छ, र बुझेर अलि हेल्थ क्राइम गर्नेको संख्या पनि धेरै छ, त्यो कारणले यो बढिरहेको छ। त्यसो भन्दा भन्दै पनि नेपालको डेथ रेट चाहिँ अरू देशहरूको भन्दा कम्ती छ। जुन अहिले सार्क कन्ट्रीजी त्यही कुरा गर्नुहुन्छ भने पाकिस्तान, बङ्गलादेश, भारत, अफगानिस्तानको भन्दा नेपालको चाहिँ मृत्यु दर कम्ती छ। मर्नु नराम्रो कुरा हो, तर कम्ती दाजेर त हेर्न पर्यो नि होइन, सुन सुनसँगै दाज्न पर्यो भने जस्तै मृत्यु मृत्युसँगै दाज्न पर्यो। त्यसो गर्दाखेरि कम छ, तर पनि एकदम धेरै कम चाहिँ होइन। र काठमाडौँमा खास गरी काठमाडौँ र काठमाडौँ जस्ता ठुला सहरमा एकदमै धेरै घना बस्ती छ, र मान्छे धेरै भएको ठाउँमा यो संक्रमणको चान्स बढी हुन्छ। र मैले त पहिला भनेको थिएँ सञ्चार माध्यमबाट, तपाईँ के रेडियो नेपालबाट, चाहिँ नेपाल टेलिभिजनबाट र अरू सञ्चार माध्यमहरूबाट पनि मैले धेरै पटक मैले चाहिँ निवेदन गरेको थिएँ कि यो रोग काठमाडौँमा छिरेपछि हामीलाई धेरै गाह्रो पर्छ, किनभने हामीले प्रेडिक्सन गरेका थियौँ यत्रो धेरै जनसङ्ख्या, यति धेरै वृद्ध वृद्ध, यति धेरै डायबिटिज, उच्च रक्तचाप, मृगौलाका रोगी, क्यान्सरका रोगी, रोगको विरुद्धमा लड्ने शक्ति कम भएका मान्छे भएको काठमाडौँमा छिर्यो भने धेरै गाह्रो हुन्छ भने थिए। हिजो माइतीजर मण्डलमा 100% पिसिआर भनेर प्लेकार्ड बोक्नेहरूलाई, बालुवाटारतिर घेर्नेहरूलाई, मच्छेन्द्रनाथको रस तान्ने नाउँमा भिड गर्नेहरूलाई, पोलिटिकल पार्टीका, सामाजिक अरू सङ्घ संस्थाका चाहिँ सदस्यहरूको गोष्ठी, जुलुस, धर्ना, नारा, मिटिङहरू सबैमा चाहिँ यो नगर्नुहोस् भनेर हामीले भनेका थियौँ। र तपाईँहरूले चाहिँ रोग बाआमालाई, हजुरबा हजुरआमालाई सार्नुहुन्छ, घरकै पार्नुहुन्छ है, तपाईँहरूले यसो नगर्नुहोस् भनेर मैले कटाक्ष नै गरेका थिएँ। त्यसो गर्दा पनि मान्छेहरूले चाहिँ हावामा उडाएका थिए, मलाई याद त थियो, मैले भनेको कुरा गलत भइदिएको भए म आज धेरै खुसी हुन्थे, तर मैले भनेको कुरा चाहिँ साँचो छ, मान्छे अहिले मरिरहेछन् काठमाडौँमा। त्यसो भएर यो दुःखद कुरा हो, यो कोरोना भाइरसलाई बुझ्न जरुरी छ।
हजुर, अब मृत्यु दरको हिसाबमा हाम्रा छिमेकी राष्ट्रहरूको भन्दा नेपालमा कम छ, यहाँले उल्लेख गर्नुभयो। अब संक्रमण र निको हुने दरमा चाहिँ अन्य हाम्रा छिमेकी राष्ट्रहरू, भारत, पाकिस्तानको भन्दा अलिकति नेपालको अवस्था चाहिँ अलि चिन्ताजनक छ भन्ने तथ्याङ्कहरू पनि बाहिर आएका छन्। अब तथ्याङ्कगत हेर्दा 92% भारतमा रहेछ, भूटानमा 91.6% रहेछ भने अफगानिस्तानमा 82.5% र बंगलादेशमा चाहिँ 79.8% रहेछ र नेपालमा चाहिँ यसको दर 79.3% रहेछ। यसको कारण चाहिँ के, यहाँले अघि नै उल्लेख गर्नुभएका विषयहरू हुन् कि अन्य कारणहरू पनि छन्?
यो चाहिँ क्यालकुलेसनको मात्रै चाहिँ डाइलेमा हो यो। नेपालमा चाहिँ 0.7% मान्छे मरेछन् होइन, 0.7 भनेपछि बाँच्नेको संख्या 79.3 छ नेपालमा। अहिले जुन तपाईँले 79 कुरा गर्नुभयो त्यो भनेको के हो भने पहिला मान्छे कम संक्रमित थिए, अहिले संक्रमितको संख्या धेरै भएको छ, 14 दिन नभइकन तिनीहरूलाई ठिक हुँदैन, र अहिले हालमा आएर धेरै संक्रमित देखिएको भएर त्यो प्रतिशत चाहिँ कम देखिएको, ठिक हुनेको संख्या यी जुन चार देशहरूको कुरा गर्नुभयो उनीहरूको भन्दा हाम्रो चाहिँ निको हुने दर चाहिँ धेरै छ। हाम्रो निको हुने दर आजको दिनमा 99.3% छ।
अब यो सँगै चुनौतीहरू पनि थपिएका छन्। अब जनस्वास्थ्यविदहरूले भर्खरै दशैं सकिएको छ, ठूला चाडपर्व अझै बाँकी छन्, तिहार छठ जस्ता चाडपर्वहरू, र यो दशैंमा चाहिँ धेरै मानिसहरू गाउँमा जाने र शहरबाट कोरोना संक्रमण चाहिँ गाउँमा सर्ने एउटा अनुमान पनि थियो, यो अनुमान जनस्वास्थ्यविदहरूले गरेका थिए, र त्यसको त्यसपछि अब दशैं सकिसकेको छ, यसपछिको नतिजाले चाहिँ यसपछिको तथ्याङ्कले चाहिँ के देखाउँछ डाक्टर साहब?
दशैंमा हामीले भनेका थियौँ दशैं तिहार छठ के अरे नेपाल सम्बत यी सबै चाहिँ चाडपर्वमा जो जान्छौँ त्यहीँ बसेर मनाऊ, किनभने यस पटकको यी चाडहरू मान्नलाई हामी जमघटहरू नगरौँ भने हामीले निवेदन गरेका थियौँ। त्यही निवेदन अनुसार धेरैले फलो गर्नुभयो, काठमाडौँमा ठुलो जमघट भिड एकदम थिएन चाडमा, तर पनि केही मान्छेहरूले नबुझेर गरिरहनु भएको छ, र कति मान्छेहरूलाई हामीले चाहिँ काठमाडौँ बाहिर अथवा ठुला सहरबाट बाहिर गाउँतिर नजानुहोस् भनेपछि धेरैले यो कुरा मान्नुभयो, फलो गर्नुभयो, होइन जानु भएन, तर केही मान्छेहरू चाहिँ जबरजस्ती पनि गर्नुभयो। यसले के देखाउँछ भने यो रोगको विज्ञानलाई मान्छेले नबुझेको हो। जहाँ भिडभाड गरिन्छ त्यहाँ रोगको संक्रमण बढ्छ। अब दशैंमा गाउँमा गएर फेरि गाउँका मान्छे काठमाडौँ फर्केर आउँदाखेरिको संक्रमण कति कसरी बढ्छ भनेर हेर्नलाई अझ 8-10 दिन हामीले कुर्नुपर्छ, किनभने कति संक्रमण भएको छ र कति टेस्टबाट पत्ता लाग्छ, जहाँ टेस्ट हुन सकेको छैन होला गाउँघरमा कति ठाउँमा त्यहाँ चाहिँ मृत्युले चाहिँ बताउँछ। त्यसो भएर चाहिँ यसको असर चाहिँ राम्रो पक्कै हुँदैन, नराम्रै हुन्छ, तर कति नराम्रो हुन्छ, एकदम धेरै नराम्रो हुन्छ कि कम नराम्रो हुन्छ भन्ने कुरा चाहिँ हेर्न हामीले बाँकी छ। अझ चाडबाड बाँकी नै छन् होइन, के अरे तिहार आउँदैछ, छठ आउँदैछ, यो बेला पनि भिडभाड गर्नु हुँदैन, किनभने ज्यान रह्यो भने चाडबाड अर्को वर्ष पनि मनाउन सकिन्छ। के दसैँ तिहार चाहिँ के अरे नयाँ वर्ष छठ नमान्ने युरोपियन देशहरूमा के चाड नमनाएर मान्छे मरेका छन्, मान्छेलाई दुःख भएको छैन नि, किनभने यो त चलन हो, हाम्रो परम्परा हो, हामीले सेलिब्रेट गर्ने हो, हामीले सधैँ गरिआएका छौँ, तर यसपटक चाहिँ हामी नगरौँ, यसपटक चाहिँ भिडभाड नगरौँ, यसपटक हामी जहाँ छौँ त्यही चाड मनाऊ, जे छ त्यही खाउँ, जे छ त्यही लगाऊ, अहिले भिडभाड गर्न नहिँडौँ, किनमेलको नाउँमा, अरू कुराको नाउँमा, जमघटको नाउँमा, पार्टी भोज भतेर गर्ने नाउँमा जब हामी भिडभाड गर्छौँ, कोरोना भाइरस कसलाई संक्रमण छ थाहा हुन्न, सँगै बसेर 10 जनाले खाए, एकजना मान्छे संक्रमित रहेछ भने सबैलाई सारिदिन्छ, सारिसकेपछि अब कति तनाव छ, पोजिटिभ भएपछिको त्यसको तनाव, त्यसको घाटा, त्यसको तपाईँको काममा पारेको असर, भोलि पर उस्तै पऱ्यो भने ज्यानै जाने डर, यो सबै कुरालाई कम्पेयर गर्दा दाजेर हेर्दा बुद्धिमानी के हुन्छ भने यसपटक चाड घरमै आफ्नै एक्लै बसेर मनाउने, यसपटक बाँचौँ, ज्यान बचाएपछि अर्को वर्ष राम्रोसँग धुमधामका साथ हामी चाडबाड मनाउला, हामी त्यो कुरा कुरौँ। अर्को वर्षसम्म त भ्याक्सिन पनि आइसक्छ, हामीले भ्याक्सिन पनि लगाएका हुन्छौँ होइन, अर्को वर्षको चाडमा चाहिँ हामी धुमधाम गरौँ, यसपटक चाहिँ यो मूर्ख्याई नगरौँ, यो जबरजस्ती जोर जबरजस्ती नगरौँ, यसले चाहिँ अरू कसैलाई हानि गर्दैन, यसले चाहिँ हामीलाई हाम्रो घरमै हाम्रो परिवारलाई हाम्रो परिवारका सदस्य कसैको निधन भयो भने जिन्दगीभरिको चाड हाम्रो चाडबाड चाहिँ खल्लो हुन्छ, नमिठो हुन्छ, हामीलाई पछुतो हुन्छ, हामीले त्यो वर्षको चाड राम्रोसँग मनाएको के अरे घरमै बसेर होसियारीका साथ मनाएको भए आज चाहिँ हाम्रो बा अथवा आमा हजुरबा हजुरआमा दाजुभाइ दिदी बहिनी हाम्रो साथमा हुनुहुन्थ्यो भन्ने पछि चाहिँ हामीलाई जिन्दगीभरि हुन्छ। त्यसो भएर अहिले जबरजस्ती नगरौँ, अहिले सामान्य रूपले मनाऊ भन्छु म, र त्यसको असर चाहिँ जरुर
जनस्वास्थ्यमा पर्नेवाला छ नै। अब यसँगै डाक्टर साहब, अब यति बेला धेरै संक्रमितहरू संस्थागत आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बसिरहेको अवस्था छ। अब संख्यात्मक हिसाबमा यहाँहरूले सार्वजनिक गर्नुभएको 30,131 जना चाहिँ अहिले होम आइसोलेसनमा रहेको अवस्था छ, र तिनीहरूको समस्या चाहिँ स्वास्थ्य परामर्श नपाइएको भन्ने एउटा गुनासो पनि छ। अब हुन त यहाँहरूले अब हिजो मात्र यहाँहरूले निर्देशन पनि दिनुभएको छ अनलाइन मार्फत, त्यस्ता होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई परामर्श दिन स्वास्थ्य संस्थाहरूलाई यहाँहरूले निर्देशन पनि दिनुभएको छ, यो प्रक्रिया चाहिँ कसरी हुन्छ?
यो अहिले होम आइसोलेसनमा झन्डै 82% संक्रमितहरू हुनुहुन्छ। होम आइसोलेसनमा बसेर संक्रमितहरूले तपाईँ हामी सरकार सबैलाई सहयोग गर्नुभएको छ, उहाँहरूलाई म विनम्रतापूर्वक के अनुरोध गर्दछु भने होम आइसोलेसनमा बस्दा तपाईँहरूलाई कुनै पनि समस्या भयो भने तपाईँले आफ्नो वडा कार्यालयमा खबर गर्नपर्छ। वडा कार्यालय वडाको स्वास्थ्य संस्था पालिकाको स्वास्थ्य संस्थाले तपाईँलाई फलो गर्ने हो, यो कुरा स्वास्थ्य मन्त्रालयले स्पष्ट रूपमा बताएको छ। यो भन्दा भन्दै पनि धेरै ठाउँमा फेरि फेरिमा काठमाडौँभन्दा बाहिर स्वास्थ्य संस्थाहरूले सक्रिय रूपमा फलोअप गरेका छन् र काठमाडौँभित्र पनि काठमाडौँ महानगरपालिका भन्दा बाहिर, जस्तो तारकेश्वरको कुरा गर्नुहोस्, भुडा नीलकण्ठको कुरा गर्नुहोस्, नागार्जुन नगरपालिकाको कुरा गर्नुहोस्, त्यहाँ राम्रोसँग व्यवस्थापन गर्नुभएको छ। जस्तो तारकेश्वरको कुरा गर्नुहुन्छ भने संक्रमितहरूलाई सामान चाहियो भने सामाजिक कार्यकर्ताले घरमै पुर्याइदिने समेत गर्नुभएको छ। यो एकदमै राम्रो छ। नेपालीहरूको हाम्रो चाहिँ परम्परा अनुसार, हाम्रो रीतिरिवाज अनुसार एकले अर्कोलाई सहयोग गर्ने जुन पहुँच छ त्यो बहुत राम्रो छ। नेपालीहरूको चाहिँ सामाजिक सद्भाव पनि बहुत राम्रो छ र स्वास्थ्य संस्थाहरूले जुन ओडामा छन्, जुन पालिकामा छन्, ती स्वास्थ्य संस्थाका कर्मचारीहरूको काम अहिले कम छ। अरू बिरामीहरू अहिले कम भएका छन्, भएका बिरामीहरू पनि स्वास्थ्य संस्थामा आइरहेका छैनन् र ती स्वास्थ्य कर्मीहरूले त्यहाँको पालिकाका पदाधिकारीहरूले व्यवस्थापन गरेर स्थानीय तहले गर्ने हो, यो भइरहेछ। तर काठमाडौँ महानगरपालिकाको समस्या अलि अलग छ। काठमाडौँ र ललितपुर महानगरपालिकामा यो समस्या अलि अलग छ। ललितपुरमा अलि भएको छ, काठमाडौँमा अलि कम भएको छ। त्यसको कारण के भने काठमाडौँको जनसङ्ख्या ह्युज छ, सबभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा छ, सबभन्दा बढी संक्रमित पनि काठमाडौँमै हुनुहुन्छ, काठमाडौँ महानगरपालिकामा। र काठमाडौँ महानगरपालिकाले यो सबै चाहिँ कभर गर्न सकेको छैन, यहाँ राजधानी छ, सङ्घीय राजधानी। त्यसो भएर काठमाडौँ महानगरपालिकाले यो सङ्घले गर्ने हो जस्तो पनि यदा कदा त्यस्तो खालको धारणा भावना पनि व्यक्त गरेको थियो पहिला, तर अहिले उहाँहरूले राम्रोसँग बुझ्नु भएको छ। अहिले काठमाडौँ महानगरपालिकाको मेयरज्यूसँग पनि हाम्रो कुरा भएको छ र हामीले 2-4 दिनभित्रै यो चाहिँ होम आइसोलेसनमा बस्ने व्यक्तिहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर काउन्सिलिङ गर्ने काम चाहिँ हामीले तदारुकताका साथ गर्दैछौँ। र यसो भन्दा भन्दै जुन अस्पतालको ल्याबमा जाँच गर्दाखेरि पोजिटिभ भेटियो त्यो बेला चाहिँ कम्तीमा त्यो अस्पतालको ल्याबले चाहिँ खबर गर्छ संक्रमितलाई, तपाईँको पोजिटिभ आयो भन्छ, हो त्यो खबर गर्ने क्रममै त्यो अस्पतालले पोजिटिभ बिरामीहरूलाई, संक्रमितहरूलाई उहाँको स्वास्थ्य अवस्थाको बारेमा पनि बताइदिनुहोस् भनेर हामीले निवेदन गरेका छौँ। र यो गर्नुहुन्छ उहाँहरूले, र जहाँ गर्नुहुन्न, जहाँ भ्याउँदैन, जहाँ गाह्रो हुन्छ, त्यस्तो ठाउँमा चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि व्यवस्थापन गरेको छ। हाम्रो टोल फ्री नम्बरहरू छन्, हाम्रो बिरामी चाहिँ म्यानेजमेन्ट गर्ने चाहिँ नम्बरहरू सार्वजनिक गरेका छौँ। यो स्वास्थ्य मन्त्रालयको प्रवक्ताको नम्बर समेत सार्वजनिक हामीले गरेका छौँ. मैले पनि दिनमा 100 कलहरू प्राप्त गरेको छु र मैले आफूले झर्को नमानिकन राम्रोसँग बताउने गरेको छु, किनभने केही सिट लागेन भने यो नम्बर त पब्लिकली सबैलाई मैले टिपाएको छु. त्यसो भएको भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले यो काम गरेन भन्नु चाहिँ त्यो चाहिँ एलिगेसन हो, त्यो दोषारोपण हो. नेपाल जस्तो देशमा जहाँको स्वास्थ्य सुविधा लिमिटेड छ, यस्तो देशमा बसेर यत्तिका धेरै बिरामीहरूलाई भनौँ न, हिजो एउटा पनि टेस्ट नहुने देशमा आज 20-22 हजार टेस्ट गर्न सक्ने हाम्रो क्षमताले हामीले कति दिन गरेका पनि छौँ, आज पनि 10-15 हजार टेस्ट दिनहुँ भइरहेको छ. यत्रो काम गरेको छ, यत्रो बिरामीको म्यानेजमेन्ट गरेको छ, र यो कुरा चाहिँ अलि अलि जायज भएन कि अलि धेरै पक्षपातपूर्ण भयो कि अलि धेरै यसमा राजनीतिको गन्ध मिसियो कि भन्ने पनि हामीलाई चाहिँ लागेको छ. तर कहीँ कमी कमजोरी भएको छ भने हामी सुधार्नलाई हामी 100% तत्पर छौँ, हामी सक्षम पनि छौँ.
भनेपछि जुन खालको एउटा टिप्पणी आउने आएको छ, सरकारले जति गर्नुपर्ने थियो त्यो अनुसार चाहिँ गर्न नसकेको, सरकारले कोरोना उपचारमा हात उठाएको कुराहरू जुन टिप्पणीहरू आउने गरेको थियो यो चाहिँ व्यर्थको टिप्पणी हो भन्ने यहाँको धारणा, मन्त्रालयको त्यो धारणा हो,
त्यो एकदम गलत छ. मान्छेलाई चाहिँ एलिगेसन गर्ने सरकारले हात उठायो भने कसले उपचार गरिरहेको छ? आज आज पनि यतिका धेरै मान्छेहरू हुनुहुन्छ, आज पनि यति धेरै टेस्ट भएको छ. तर एउटा कुरा चाहिँ के हो भने राज्यले चाहिँ अलिकति सामाजिक न्याय चाहिँ गर्नुपर्छ. जो मान्छेहरू आफू खर्च गर्न सक्नुहुन्न, जो विपन्न हुनुहुन्छ, जो एकल महिला हुनुहुन्छ, जसलाई चाहिँ उपचार गर्न गाह्रो छ, म सक्दिनँ भन्ने लागेको छ, त्यसलाई सरकारले सधैँ उपचार गर्छ, सरकार यसबाट पछ्याउँदैन. र तर यो किन गर्नु परेको भने जो मान्छेलाई आफूले खर्च गर्न सक्छ ती मान्छेले खर्च गरिदिएमा नेपाल सरकारसँग भएको सीमित साधन र स्रोतलाई नसक्नेहरूका लागि खर्च लामो समयसम्म यो उपचार गर्न पर्ने देखियो, किनभने COVID-19 कोरोना भाइरस तुरुन्त ठिक हुनेवाला छैन, यो चाहिँ 2-3 वर्ष पनि जान सक्छ. त्यो बेलासम्म पनि सरकारले नसक्नेहरूको उपचार गरिराख्नुपर्छ भनेर अझ बढी उपचार गर्नका लागि साधन स्रोत बचाएर हिफाजत गर्दै राख्दै उपचार गर्दै जानुपर्छ भनेर गरिएको हो यो. अब यसमा के छ भने एकदमै यो अलि तितो कुरा छ, तैपनि मैले भन्नै पर्छ.
एकदम छोट गरी
कमेन्टहरू गर्ने राज्यमा पहुँच भएकाहरूले गर्छन्, जोसँग ट्विटर छ, जोसँग फेसबुक छ, जोसँग चाहिँ अलि धेरै साधन स्रोत छ, जो अलि धेरै कुरा चाहिँ दिमागमा खेलाउन सक्छन्, ती मान्छेहरू चाहिँ अहिले लागेका छन्. ती मान्छेहरूले विपन्न मान्छेहरूले ट्रिटमेन्ट पाएकोमा उनीहरूलाई किन दुःख, किन उहाँहरूलाई चाहिँ अप्ठ्यारो परेको कि उहाँहरूले मात्रै पाउनुपर्ने हो के साधन स्रोत हुनेले मात्रै राज्यको साधन स्रोत दोहन गर्ने हो कि सर्वसाधारण विपन्न जनताले पाउने हो? विपन्न जनताले पाउनुपर्छ भन्छु म.
हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो, यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद. आजको अन्तरसंवादमा हामीले विशेष गरी कोरोना रोकथाम र उपचारमा भइरहेका अहिले भइरहेका विभिन्न कार्यहरूका सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तरसंवाद यति नै. प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.